यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोलिबाट शुरू हुने भनिएको कक्षा बाह्रको परीक्षा यही वैशाख 21 गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय। शिक्षा मन्त्री विद्या भट्टराईले असहमतिमा नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। नेपाल र भारतबीच अन्तर्देशीय विद्युत प्रसारण लाइन विस्तार सम्बन्धी सम्झौता। कैलाली र कञ्चनपुर लगायत तराईका जिल्लामा तापक्रम बढ़्यो, जनजीवन प्रभावित। र भारतको जम्मू कश्मीर स्थित पहलगाम क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परि एक नेपाली सहित कम्तीमा 27 जनाको मृत्यु।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14#* डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोलिदेखि तय गरिएको कक्षा बाह्रको परीक्षा 10 दिन पछाडि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव अनुसार राष्ट्रिय परीक्षा बोर्डले हिजो साँझ बैठक बसेर कक्षा बाह्रको परीक्षा यही वैशाख 21 गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा बाह्रको परीक्षा वैशाख 11 गतेदेखि सारेर 21 गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। हिजो बिहान बोर्डको बैठक बसेर निजामती कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहिबार भोलि 11 गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। यद्यपि निजामती कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षक बिना परीक्षा सञ्चालन गर्ने निर्णय विवादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी समृद्ध र समतामूलक समाज निर्माणको अगुवाई गर्दै अघि बढ़िरहेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको 76 स्थापना दिवसको अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीले स्थापनादेखि नै परिकल्पना गरेको समानता सहितको समृद्ध र शान्तिपूर्ण समाज निर्माणमा आफ्नो पार्टी लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले विभाजन गर्ने र षड्यन्त्र रच्नेहरूबाट पार्टीलाई बचाएर सफलतापूर्वक कम्युनिष्ट आन्दोलनलाई अघि बढ़ाइएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले असहमतिमा नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको स्पष्ट पार्नुभयो।
अस्ति भर्खर पनि अपरेसन गर्नुभयो, घाँटीको अलिक स्वास्थ्य पनि ठिक भएन। उहाँले स्वास्थ्यको कारण देखाउनु भयो, स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने अब त्यो सबै आजको अखबार हेर्नुपर्छ, सबैको हेडलाइन मेरा हेर्नु। आश्चर्य पनि अनौठो आश्चर्य लाग्छ, यस्तो दुश्मनी के कारणले सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखेको जस्तै हो।
शिक्षा मन्त्रीको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोमा असन्तुष्टि जनाउनुहुँदै प्रधानमन्त्री ओलीले अनावश्यक प्रचारबाजी गर्नुको औचित्य नरहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको सन्दर्भलाई समेत सरकार ढल्छ भन्ने किसिमबाट प्रचार भएको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सहमति अनुसार आफूले पद हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदान बीच आजको अवस्थामा आइपुगेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको 76 स्थापना दिवस तथा 156 लेनिन जयन्तीका अवसरमा हिजो पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लेनिनको जन्म जयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले आजको आवश्यकता भनेको कम्युनिष्टहरूको एकता नै रहेकोमा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तारमा महत्वपूर्ण सम्झौता भएको छ। ऊर्जा मन्त्री खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउनुभएका भारतीय विद्युत मन्त्री खट्टर र ऊर्जा मन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण सम्झौता भएको हो। गत माघ 30 गते भारतको नयाँ दिल्लीमा नेपाल भारत सचिव स्तरीय संयुक्त निर्देशक समितिको 12 बैठकले 400 केभीको इनरुवा न्यू पूर्णिया र दोधरा बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना सम्बन्धी काम गर्ने सहमति गरेसँगै उक्त कम्पनीलाई अगाडि बढ़ाउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त हस्ताक्षरमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डाक्टर यतीन्द्र द्विवेदीले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ। समझदारी अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको 51% र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको 51% शेयर स्वामित्व रहने उल्लेख छ। बाँकी 49% दोस्रो पक्षको रहनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले अरूण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ। भारतीय मन्त्री खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो। त्यस अवसरमा उहाँहरूले आयोजनाको युनिट दुईको संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षारोपण गर्नुभयो। क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिनुभएको थियो। ऊर्जा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो। भारतका विद्युत मन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने र भारत सरकार नेपालको जलविद्युत क्षेत्र लगानी गर्न तयार रहेको बताउनुभयो। उहाँले अरूण तेस्रो जलविद्युत आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुनेमा पनि जोड़ दिनुभयो। संखुवा सभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजना 900 मेगावाट क्षमताको छ। 1.4 अर्ब लागतमा निर्माण सम्पन्न हुने आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रो पावर कम्पनीले लिएको छ। धनुषाको शहीद नगर नगरपालिका 5 वासुदेव पट्टीमा बीस सेवनबाट 3 बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ। बीस सेवनबाट स्थानीय सुशील शाहका 8 वर्षीय छोरा आदित्य, छोरीहरू 4 वर्षीय आकृति र 2 वर्षीय आरूषीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता अरूण बहादुर सिंहले जानकारी दिनुभयो। बीस सेवनपछि गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा बालबालिकाको मृत्यु भएको हो। गम्भीर अवस्थामा रहेकी 30 वर्षीय आमा बबिता शाहको उपचार भइरहेको प्रहरीले जनाएको छ। बबिताले सोमबार साँझ 3 सन्तानलाई विष खुवाएर त्यसपछि आफैले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 1 स्थित सप्तकोशी नदीमा बेपत्ता 2 जना अझै फेला परेका छैनन्। उनीहरूको खोजी कार्य जारी नै रहेको प्रहरीले जनाएको छ। सोमबार बिहान खोटाङको कोपिलास गढ़ी गाउँपालिका 4 40 वर्षीय नवराज बास्तोला र इटहरी उपमहानगरपालिका 16 वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता हुनुभएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतेवड़ाले घटनाबारे जानकारी पाउन साथ उद्धारमा प्रहरी खटाइएको बताउनुभयो। गोताखोर सहितको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज तलाश गरिरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सगरमाथा संवादको पूर्व सन्ध्यामा सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित आरोही सम्मेलन जलवायु न्यायका लागि संवाद विषयक सम्मेलनलाई शुभकामना दिनुहुँदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसरमा जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको संस्था साथ साथै फाउण्डेशनले तीनै तहको सरकारको प्रत्यक्ष संलग्नतामा बाढ़ी प्रभावित क्षेत्र थामेमा आरोही सम्मेलन जलवायु न्यायका लागि संवाद शीर्षकको कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, कतारकी राजकुमारी तथा सगरमाथा आरोही आसमा अल्थानी सहितको सहभागिता रहेको छ। 3,800 मिटरको उचाइमा रहेको हिम पहिरोले क्षतिग्रस्त बस्ती थामेमा आयोजित सम्मेलनमा विश्वविख्यात आरोही मिङमा डेभिड शेर्पा, कान्छो आरोही तेम्बा छिरी शेर्पा सहितका पर्वतारोहीहरू समेत उपस्थित हुनुहुन्छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा हिजो कर्मचारी संघ संगठनका प्रतिनिधिहरूसँग छलफल गरेको छ। छलफलमा 6 वटै कर्मचारी संघ संगठनका तर्फबाट प्रतिनिधिहरूले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेट्नु पर्ने 10 बुँदे संयुक्त मागबारे जानकारी गराएका छन्। कर्मचारीहरूको संघ देश र स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरी राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्नुपर्ने, नायब सुब्बा पदमा 5 वर्ष काम गरेकाहरूलाई एक तह बढ़ुवा र 10 वर्ष काम गरेकाहरूलाई एक श्रेणी बढ़ुवाको व्यवस्था गर्नुपर्ने माग रहेको छ। स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरूलाई एक पटक पुनरावलोकनको मौका दिनुपर्ने, अतिरिक्त सचिवको आवश्यकता नरहेको कर्मचारी मैत्री निजामती ऐन पर्ने माग कर्मचारी संगठनको रहेको छ। छलफलमा स्वास्थ्य सेवाका कर्मचारीहरूले स्वास्थ्य सेवालाई छिट्टै विशिष्टीकृत सेवाका रूपमा नै राखेर समयानुकूल स्वास्थ्य सेवा ऐन निर्माणको माग गर्नुभएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै करोड़ौं ठगी गर्ने 4 जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रूकुम पश्चिम बाँफी कोट नगरपालिका 13 घर भई हाल काठमाण्डु टोखा 4 बस्ने 38 वर्षीय आदर्श केसी, ललितपुर गोदावरी नगरपालिका 3 की 27 वर्षीय विनिता पुरी, रूकुम पश्चिम 8-20 कोट 7 घर भई भक्तपुर जगाती बस्ने 38 वर्षीय इन्द्र कुमार रोकाय तथा काभ्रे पलाञ्चोक चौरी देवराली गाउँपालिका 6 बस्ने 32 वर्षीय तारागिरी रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये केसीले 3 जनालाई अमेरिका पठाउने भन्दै 92 लाख रूपियाँ, पुरीले माल्टा पठाउने भन्दै 2 जनाबाट 4 लाख रूपियाँ, रोकायाले फ्रान्स पठाउने भन्दै 1 जनाबाट 8 लाख रूपियाँ तथा गिरीले माल्टा पठाउने भन्दै 2 जनाबाट 12,08,000 रूपियाँ लिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। उनीहरू 4 जनालाई थप अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो। विश्वकै दुर्लभ अवस्थामा रहेको हिउँ चितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN का अनुसार नेपालमा हिउँ चितुवाको संख्या 397 भएको पाइएको छ। विश्वको कुल 2% हिउँ चितुवाको वासस्थान रहेको नेपालमा 10% हिउँ चितुवा भेटिएका IUCN को तथ्याङ्कमा उल्लेख छ। नेपालका उच्च हिमाली क्षेत्रको 30,500 वर्ग किलोमिटर क्षेत्रफलमा यसको वासस्थान रहेको छ। अमेरिकामा रहेको स्नो लियोपार्ड ट्रस्टका अनुसार हाल विश्वको 20 लाख किलोमिटर क्षेत्रमा 3,020 देखि 5,390 को संख्यामा हिउँ चितुवा रहेको अनुमान छ। कैलाली र कञ्चनपुर लगायत तराईका जिल्लामा केही दिनदेखि दैनिक तातो हावा लू चल्न थालेसँगै बढ़ेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अहिले प्री मनसूनको समय चलिरहेकोले बढ़ी गर्मीको महसुस भएको कैलाली अत्तरिया स्थित जलवायु विज्ञान विभागको महाकाली बेसिन फील्ड कार्यालयले जनाएको छ। कार्यालयका जलवायु विज्ञ संजय शाहले गर्मी बढ़दै जाँदा धनगढ़ीको अधिकतम तापक्रम हिजो यो वर्षकै सबैभन्दा बढ़ी 40.8 डिग्री सेल्सियस मापन गरिएको जानकारी दिनुभयो। सोमबार धनगढ़ीको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको थियो। मनसून भित्रिन अझै डेढ़ महिनाको समय बाँकी छ। गर्मी बढ़ेसँगै धनगढ़ी क्षेत्रमा छिनछिनमा विद्युत आपूर्ति अवरूद्ध भइरहने समस्या पनि बढ़ेको छ। गर्मीसँगै कैलाली सहितका जिल्लामा आगलागीका घटना पनि बढ़न थालेका छन्। मानव बस्ती भन्दा खानेपानीको स्रोत होचो स्थानमा भएका ठाउँमा हिउँदको समयमा खानेपानीको समस्या विकराल बन्ने गर्दछ। लिफ्टिङ प्रणालीमा निर्भर पाल्पाका त्यस्ता ठाउँमा विद्युत अनियमित हुँदा र उपकरण बिग्रिँदा खानेपानीको हाहाकार हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
भौगोलिक हिसाबले उच्च स्थानमा रहेको पाल्पा सदरमुकाम धानसेनमा जनसंख्या वृद्धिसँगै खानेपानीको समस्या बढ्दै जान थालेपछि केही वर्ष अघि मात्र कालीगण्डकी नदीको किनार रानीमल क्षेत्रबाट लिफ्टिङ प्रणाली मार्फत खानेपानी तानसेनमा वितरण हुँदै आएको छ। लिफ्टिङ प्रणाली मार्फत खानेपानी आपूर्ति हुने तानसेनमा विद्युत तथा पानी तान्न प्रयोग हुने मेसिनमा खराबी आउँदा खानेपानीको हाहाकार हुने गरेको छ।
सोलरले खाइयो थियो, पहिला सोलर पनि बिग्रिए, पछि फेरि अर्को सोलर हालेको त्यो पनि बिग्रियो, फेर बिजुली भनियो, बिजुली सिंगल फेसलाई काम गरेन।
लिफ्टिङ प्रणाली मार्फत सञ्चालन भएका खानेपानी योजनाहरू सम्पन्न भए पनि विद्युत भोल्टेजको समस्या, उपकरण मर्मतमा समस्या हुँदा निरन्तर सञ्चालनमा समस्या उत्पन्न भइरहेको छ। जिल्लामा स्थानीय प्रदेश तथा संघीय सरकारले अगाडि बढ़ाएका खानेपानी आयोजना 200 भन्दा बढ़ी छन्। ती मध्ये धेरै लिफ्टिङ प्रणालीमा आधारित छन्। पूर्ण रूपमा लिफ्टिङ प्रणालीमा आधारित तानसेन खानेपानी उपभोक्ता समितिमा विद्युत अनियमितता तथा मोटर पम्प बिग्रिँदा खानेपानीको समस्या हुने गरेको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभयो।
विद्युतको आपूर्तिमा गडबडी, मशिनहरू बिग्रिने, यो बाढी पहिरोबाट पनि धेरै चुनौती भएको भएर यी समस्याले गर्दा यो बेला बेलामा समस्या आउने गर्दा चालन गर्न केही कठिनाई भएको छ। राज्यले हेरेर यो मर्मतमा र पम्पहरू जगेडा राखिदिने काम गरिदियो भने पक्कै पनि सहज हुन्छ।
भग्नस्खाली छ गुगामा सञ्चालित लिफ्टिङ खानेपानी योजना मर्मत नहुँदा त्यहाँका स्थानीयलाई खानेपानीको समस्या परेको छ। मर्मत गर्न ठूलो रकम आवश्यकता पर्ने भएकाले उपभोक्ता समितिले मर्मत गर्न नसक्दा समस्या उत्पन्न भएको हो। स्थानीय माया सुनार,
टाढा जंगलको बीचमा छ, एक्लै जान डर लाग्छ, एक घन्टै लाग्छ कि जानलाई।
लिफ्टिङ खानेपानी योजना सञ्चालन गरिसकेपछि त्यस्ता योजना दीर्घकालीन रूपमा सञ्चालन गर्न नियमित मर्मत तथा उपकरण खरिद र प्राविधिक पक्ष बलियो बनाउने हो भने सुक्खा याममा खानेपानीको समस्या हट्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आज विश्व प्रतिलिपि अधिकार दिवस मनाइँदैछ। सन् 1995 संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को साधारण सभाले अप्रेल 23 यो दिवस मनाउन पहल गरेको थियो। यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानून, जानकारी र प्रतिलिपि अधिकार सम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ। विकास साझेदार संस्था किर्डाक नेपालद्वारा आयोजित हिमाली संवाद जुम्लामा हिजोदेखि शुरू भएको छ। कर्णाली प्रदेशका 10 जिल्लाका नागरिक अगुवा, बालबालिका तथा युवाहरूको सहभागितामा हिमाली संवाद शुरू भएको हो। हिमाली संवादको कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले औपचारिक उद्घाटन गर्नुहुँदै कार्बन उत्सर्जनमा हाम्रो भूमिका नभए पनि जथाभावी बाटो खन्ने, रूख बिरूवा मास्ने र वातावरण मास्ने काम हामीबाट भएकोले जलवायु परिवर्तनको असर देखिन थालेको बताउनुभयो। काठमाण्डु महानगरपालिकाले खुल्ला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ। प्लास्टिक जन्य फोहोरबाट निस्कने धुवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको जम्मू कश्मीर स्थित पहलगाम स्थित वैशारण उपत्यकामा हिजो अतिवादीको आक्रमणमा एक नेपाली सहित कम्तीमा 27 जनाको मृत्यु भएको छ। मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरिँदा ठेगाना नखुलेका नेपाली सुदीप नेउपाने सहित 27 जनाको मृत्यु भएको भारतीय गृह मन्त्रालयले जनाएको छ। त्यसक्रममा 8 जना घाइते भएका छन्। बन्दुकधारी अतिवादीहरूले प्रारम्भमा एक पर्यटकको नाम सोधेको, लगत्तै उनीमाथि गोली प्रहार गरेको र क्रमशः समूहमै गोली प्रहार गर्दै भागेको अधिकारीहरूले जनाएका छन्। घटनाको आतंकवादी समूह लश्कर ए तोयवाले जिम्मेवारी लिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो यूएई भ्रमण छुट्याएर स्वदेश फर्किनु भएको छ। उहाँले घटनाको घोर भत्सना गर्दै आतंककारी विरूद्धको कार्यवाही जारी रहने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले जम्मू कश्मीर स्थित राजभवनमा गई घटनाबारे सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको छ। साथै त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारिएको जनाइएको छ। घटनाको अमेरिका लगायतका देशले भत्सना गरेका छन्। इजरायलले 50 दिनदेखि गाजा क्षेत्रमा सबै सहायता रोकेको र यसले प्यालेस्टाइनीहरूमा गम्भीर प्रभाव परेको संयुक्त राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफन डुजारिकले न्यूयर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघीय कार्यालय ओसीएचएलाई उद्धृत गर्दै 50 दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताउनुभयो। नेपालको औपचारिक भ्रमणमा रहनुभएका यूएईका उप प्रधानमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले हिजो उच्चस्तरीय राजनीतिक भेट गर्दै हुनुहुन्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विकासका पूर्वाधारहरूमा लगानी अभिवृद्धि गर्न सरकारले वैकल्पिक विकास वित्त कोष सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। 1 खर्ब बराबरको अधिकृत पूँजी र 25 अर्बको चुक्ता पूँजी रहने गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी व्यवस्था गर्न भनेको विधेयक 2082 संसदमा दर्ता गरेको हो। स्वदेशी तथा विदेशी लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना निर्माण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषयहरूलाई समेट्ने गरी वैकल्पिक विकास वित्त सम्बन्धी कानून आवश्यक रहेकोले विधेयक अघि सारेको अर्थ मन्त्रालयले जनाएको छ। नेपालको पूर्वाधार विकासको क्षेत्रमा हाल वार्षिक 2-3 खर्ब मात्र लगानी भइरहेको छ। लगानीको आवश्यकता र स्रोतको उपलब्धताका बीच रहेको कमी पूर्ति गर्न लगानीका नवीन स्रोतहरू वैकल्पिक वित्तको माध्यमबाट खोज्न विधेयक ल्याइएको हो। कोषमान सरकारले 12.75 अर्ब लगानी गर्नुपर्नेछ। नेपाली बजारमा मंगलबार छाप भएको सुनको भावले ऐतिहासिक रेकर्ड बनाएको छ। मंगलबार छाप भएको सुन तोलामै 6,900 रुपियाँले बढेर कारोबार भएको छछ। यो सँगै सुनको भाव तोलाको 1,97,900 रुपियाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा उच्च वृद्धि हुँदा नेपाली बजारमा पनि सुनको मूल्य वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति अंश $3,400 माथि पुगेको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार 9.96 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 0.36% घटेर 2,888.32 बिन्दुमा कायम भएको छ। मंगलबार 319 कम्पनीहरूका 2,25,55,000 किता शेयरहरू 8,32,12,82,000 रुपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा होटल तथा पर्यटन समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहका उपसूचकहरू बढेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। भरतपुरका करदाताहरू मध्ये 3,100 करदाताले आफ्नो आय विवरण बुझाएका छैनन्। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुष मसान्त भित्र आय विवरण बुझाइसक्नुपर्ने करदाताले हालसम्म विवरण नबुझाएको जनाएको छ। आन्तरिक राजस्व कार्यालय भरतपुर अन्तर्गत हाल 72,562 करदाताहरू रहेका छन्। मौरी पालन व्यवसायलाई प्रवर्धन गर्न सहयोग गर्ने गरी सर्लाईका व्यावसायिक मौरी पालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ। सोमबार कार्यक्रमका बीच जिल्लाका 28 मौरी पालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो। नेपाल मौरी पालक किसान संघ सर्लाईको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उप आयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
लीग लिडर प्लानिङ बोइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लीगमा पहिलो पटक अङ्क बाँडेको छ। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मंगलबार प्लानिङ बोइज ब्रिगेड बोइज क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो। यो बराबरीसँगै प्लानिङ बोइजले सात खेलबाट 19 अङ्क जोडेको छ। ब्रिगेड समान खेलबाट अङ्कसहित पाँचौं स्थानमा उर्लिएको छ। प्लानिङ बोइजलाई श्री भगवती क्लबले 17 अङ्कका साथ पछ्याइरहेको छ। यसै गरी अन्नपूर्ण क्लब, आरसिटी र नयाँ बस्ती क्लब रेलिगेशन क्षेत्रमा छन्। अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा वैशाख 11 गतेदेखि 14 गतिसम्म दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस च्याम्पियनशीप हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै संघका महासचिव कुबेर प्रसाद सिंहले प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र मालदिव्सको सहभागिता रहने जानकारी।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौं उपत्यकामा गत 24 घण्टामा मापन गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.8 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31 देखि 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:33 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलिबाट शुरू हुने भनिएको कक्षा 12 परीक्षा यही वैशाख 21 गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय। शिक्षा मन्त्री विद्या भट्टराईले असहमतिमा नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। नेपाल र भारतबीच अन्तर्देशीय विद्युत प्रसारण लाइन विस्तार सम्बन्धी सम्झौता। कैलाली र कञ्चनपुर लगायत तराईका जिल्लामा तापक्रम बढ़्यो, जनजीवन प्रभावित। र भारतको जम्मू कश्मीर स्थित पहलगाम क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परि एक नेपाली सहित कम्तीमा 27 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।